أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى درود بھیجئے محمد و آل محمد بہترین نماز کیسے پڑھیں اس کے سلسلے کا گویا کیونکہ ایک نیا موضوع ہے اس کو ہم درس نمبر 29 کہتے ہیں اس کا اب آغاز کرتے ہیں اور اس کے اندر جو آج خاص طور پر نمازوں کے جن مسائل وغیرہ اور اس کی اہمیت کا بیان ہوگا وہ قضا نمازوں کے سلسلے میں. تو دیکھیں قضا نمازیں واقعی انسان اگر محسوس کرے تو کیا وہ زندگی گزارتا ہے, یعنی وہ فقط اپنی پچھلی غلطیوں اور کوتاہیوں کا ازالہ ہی کرتا ہوا نظر آتا ہے, یعنی بجائے اس کے کہ وہ آگے بڑھتا ترقی کرتا وہ پچھلی غلطیوں اور کوتاہیوں کا ازالہ کرتے ہوئے گزار دیتا ہے اپنی زندگی کو, پچھلی غلطیوں کا مداوع کرتے ہی گزار دیتا ہے. دیکھیں ہمارے علماء اور ہمارے جو مجتہدین ہیں وہ اس سلسلے میں اتنے محتاط رہے ہیں کہ نہ صرف یہ کہ نمازوں کو اول وقت پڑھنا کوئی نماز قضا نہ کرنا بلکہ احتیاطاً اپنی قضا نمازیں پڑھنے کی بھی وصیتیں کر کے جاتے ہیں, احتیاطاً وصیت کر کے جاتے ہیں. باقاعدہ امام خمینی نے اس صحیفہ امام کے نام سے جو آثار ان کے جمع کیے گئے اس کے جو جلد نمبر 17 ہے اس میں بھی امام خمینی نے باقاعدہ یہ وصیت کی ہے کہ احتیاطاً میری 5 سال کی نمازیں قضا پڑھوائی ہے. ہوتا ہے نا انسان ابتدائی زندگی گزار رہا ہے اور جوانی کے ابتدائی ایام میں ہو سکتا ہے مسائل کے لحاظ سے کچھ غلطیاں اس کے اندر ہو گئی ہوں, اتنا اس زمانے کے اندر انسان خیال نہیں کرتا ہے بلوغ کے ابتدائی دور کے اندر, تو احتیاطاً, ورنہ یہ نہیں کہ باقاعدہ طور پر بلکہ اس میں لفظ ہے کہ احتیاطاً میری 5 سال کی نمازیں قضا کروائی جائیں. ایک اور عالم دین کی وصیت نامہ جو تھا اس کے اندر باقاعدہ میں نے پوری زندگی کی نمازیں بھی قضا کروائی جائیں احتیاطاً, کہ ہو سکتا ہے میری نمازوں میں کوئی کبھی ایسی کوئی ریاکاری آ گئی ہو, بہرحال ایک احتیاط کے تقاضے کے طور پر کچھ مال چھوڑ کے گئے. ایک خاتون معلمہ اور ذاکرہ جو جن کی تبلیغات میں کافی حصہ ہے ان کے متعلق بھی مجھے اطلاع ملی کہ باقاعدہ انہوں نے اپنے گھر والوں کو بلا کر وصیت کی تھی کہ جو زیورات وغیرہ میرے رکھے ہوئے ہیں ان کو میرے مرنے کے بعد بیچ کر جو ہے وہ اس سے میری احتیاطاً قضا نمازیں اور روزے وغیرہ انجام دلوائے جائیں, کہ انسان کی زندگی میں کچھ تو یہ مرنے کے بعد یہ چیزیں کام آ جائیں, اور ایک تہائی کے اندر وصیت ویسے بھی اس لحاظ سے کارآمد ہوتی ہے. تو اس سے آپ اندازہ لگائیں کہ اگر انسان اپنی نمازوں کو باقاعدہ طور پر اگر قضا کر رہا ہو تو اگر وہ اس اہمیت کا احساس کر لے کہ کتنا اہم چیز ہے یہ نماز کو قضا کرنا, یہ کتنی زیادہ تکلیف دہ اور نقصان دہ بات ہے, تو کبھی نمازوں کو قضا نہ کرے. یہی وجہ ہے کہ جن کا بھی ذکر ہوا تھا آیت اللہ شیخ حسن علی نخودکی اصفہانی, یہ کہتے تھے کہ 40 روز تک بھی انسان اپنی عبادتیں اور ریاضتیں مسلسل کرتا رہے اور فقط ایک دن کی نماز صبح کو قضا کر دی, ایک دن کی 40 روز سے مسلسل عبادتیں اور ریاضتیں انجام دے رہے اور اس دوران ایک دن کی نمازیں صبح وہ قضا کر دے, تو پوری فقط وہ 2 رکعت کو نماز نہ پڑھنے کی وجہ سے 40 روز کی عبادتیں اور ریاضتیں ضائع ہو جاتی ہیں, بالکل بیکار ہو جاتی ہیں, ان کو کوئی فائدہ اور اثر مرتب نہیں ہوتا. یعنی یہ ایک چھوٹا سا ایک عمل جو بظاہر لوگ کتنی آسانی کے ساتھ اس کو چھوٹا سمجھ کے کہ نماز فجر ہو کوئی بات نہیں آج اٹھا تو نماز فجر قضا ہو گئی, یعنی جس میں اس نے باقاعدہ طور پر کوئی وہ یعنی انتظام کر کے نہیں سویا تھا, اگر ویسے ہی سوتا رہ گیا انتظام پورا کیا تھا الارم لگایا تھا لوگوں سے کہا تھا کہ اٹھا دینا پھر کوئی ایسے صاحب ہو گیا تو ایک الگ مسئلہ ہی آگے چل کر آئے گا بھی ابھی گفتگو میں. تو بہرحال کہتے ہیں کہ پوری وہ 40 روز کی عبادتیں اور ریاضتیں ضائع ہو جائیں گی. باقاعدہ آیت اللہ فاضل لنکرانی کے دور میں کچھ علماء بیان کرتے ہیں ان کی محفل میں ایک آذربائیجان سے تعلق رکھنے والا ایک 90 سال کا ایک بوڑھا آیا اور اس نے آ کر کہا کہ ایسا جملہ کہا کہ جس پہ سارے لوگوں سے رشک بھری نگاہوں سے دیکھنے لگے. اس نے کہا کہ میری عمر 90 سال کی ہو چکی ہے اور اس پورے 90 سال کی عمر میں ایک مرتبہ بھی کسی بھی وجہ سے میری ایک نماز بھی قضا نہیں ہوئی, एक नमाज भी, वरना होता नहीं कि इंसान कोई उजूर की वजह से चले, उसने गुनाह नहीं किया लेकिन कोई उजूर पेश आ गया था कि नमाज कजा हो गई, वो कह रहे हैं ना उजूर ना गैर उजूर कोई एक नमाज नमाज भी 90 साल की उम्र तक में कजा नहीं हुई। तो ऐसे अफराद हैं देखिए आखरत को कमाने वाले, उससे इस्तेफादा करने वाले, वाकई इनको रश्क भरी निगाहों से इंसान देखेगा। और सख्त तरीन जो अदवार है, बाज़ औक़ात होता है ना कि हम पे जरा सा सख्त मौका आया, अस्पताल में जाना पड़ गया, किसी रिश्तेदार की आयादत के लिए एक रात रुकना पड़ गया, तो बड़े आराम के साथ नमाज कजा हो जाती हैं, किसी सफर में गए नमाज कजा हो गई, पिकनिक पे गए नमाज कजा हो गई, बीमारी की वजह से कजा हो गई। मिलता है वाकयात के अंदर कि इमाम खुमैनी को बाकायदा जब इनकलाब नहीं आया था और उससे पहले जिला वतन नहीं हुए थे, तो जो एजेंसीज के जो लोग बाकायदा गिरफ्तार करके इमाम खुमैनी को कौम से तेहरान की तरफ ले जा रहे थे। नमाज का वक्त था, नमाज का वक्त निकला जा रहा था, तो इमाम खुमैनी ने उनसे कहा कि तुम लोग गाड़ी रोक के मुझे नमाज पढ़ने की इजाजत दो। उन्होंने कहा नहीं, हमें इसके ऑर्डर्स नहीं है, हम आपको उतार नहीं सकते गाड़ी से। अच्छा, कहा कि कम से कम मुझे तुम वजू करने की इजाजत दे दो। कहा कि नहीं, वजू भी करने की इजाजत नहीं। अच्छा, कहा कि कम से कम गाड़ी से उतरे बगैर तुम ऐसा करो, दरवाजा खोल दो, गाड़ी रोड के किनारे पर रोक दो जहां मिट्टी पड़ी हुई, मैं यहां आगे झुक कर गाड़ी से अपने मुंह को बाहर निकालकर और तयम्मुम कर लूंगा। बड़ी मुश्किल से उन्होंने इसकी इजाजत दी कि ठीक है हम दरवाजा खोलते हैं। गाड़ी से उतरे बगैर इमाम खुमैनी ने दोनों हाथ मिट्टी पे मार के तयम्मुम किए और उसके बाद फिर गाड़ी पुश्ते क़िबला यानी क़िबले के बरखिलाफ सिमत के अंदर जा रही थी। इमाम खुमैनी ने कहा, फरमाया था कि वो वाहिद मेरी जिंदगी की नमाज थी जो इस तरह से मैंने तयम्मुम के साथ पढ़ी और पुश्ते क़िबला होकर पढ़ी। जब मुमकिन नहीं होता क़िबले क़िबले का ख्याल करना, तो उस वक्त उस लिहाज से क़िबला साकित हो गया था। तो इमाम खुमैनी ने इतने सख्त तरीन, कुछ मालूम नहीं कि लोग कत्ल कर दें ले जाकर, क्या सूरत हाल हो, तो जालिम तरीन बादशाह इस तरह से ले जा रहे, लेकिन वो भी नमाज इतने सख्त मौके पर भी इमाम खुमैनी ने कजा नहीं होने दी और पूरी कोशिश की कि किसी भी तरीके से मैं आम तरीके से नमाज पढ़ूं, जब पॉसिबल नहीं हो सका तो जिस तरह से भी मुमकिन हुआ उस नमाज को पढ़ा। तो देखिए इस तरह से नमाजों की हिफाजत होती है, ये ऐसा नहीं कि बस हल्के फुल्के तरीके से नमाज जो है वो पढ़ी जाए। यही वजह है कि आयतुल्ला खुशवक्त, शेख अजीजुल्ला खुशवक्त, जो रहबर मौजम के समधी भी थे, अभी कुछ ही अरसे पहले इंतकाल हुआ इनका, ये फरमाते थे कि मैंने नमाज फजर जो लोग खासतौर पर कजा करते हैं तो मैंने तीन अहम वजूहात तलाश की हैं। और वो आम जिंदगी भी कोई ऐसा नहीं है कि आप भी जरा सा गौर करें तो उसके ऊपर, ज्यादातर अफराद की जो नमाज फजर मैंने कजा होते देखी, पहला सबब और वजह बताई, ज्यादा टीवी देखने की वजह से इस वजह से नमाज फजर कजा होती। दूसरा फरमाते हैं कि रात के वक्त चिकनी और मुरगन गजाएं खाने से, जो भी अफराद रात के वक्त डिनर में चिकनी और मुरगन गजाएं खाते हैं इनकी नमाजें ज्यादा कजा होती हैं, बाकायदा उन्होंने पूरी रिसर्च की हुई थी इस पर। और तीसरी वजह बताते हैं देर से सोना, जितना इंसान देर से सोएगा उतने उसके फजर की नमाज को कजा होने के इम्कान ज्यादा होते चले जाएंगे। और इंसान अगर अपनी इन नमाजों को कजा होने से बचाना चाहता है तो इसके बरखिलाफ अमल करें, ज्यादा टीवी ना देखे, बल्कि टीवी देखने की क्या जरूरत है, टीवी बंद भी किया जा सकता है। लोग कहेंगे ये तो लाजिम नहीं, कोई लाजिम मलजूम चीज नहीं है जिंदगी के अंदर और ना ही आप दुनिया से कुछ पीछे रह पाएंगे। तो एक बाकायदे का मशहूर आलिम दीन है, वो यही फरमाते हैं कि मैंने अपने घर में टीवी बंद रखा हुआ है, लेकिन अगर आप कहें कि दुनियावी मालूमात, आप किसी भी हालात हाजरा को जानने वाला कोई शख्स मेरे पास ले आइए और हमारे हालात हाजरा की जो वो मालूमात है उसका मुकाबला कर लें, तो ये कोई टीवी ये फजूल किस्म की मालूमात आपको दे रहा होता है, डिस इन्फॉर्मेशन प्रोवाइड कर रहा होता है, फिस्को फजूर वाली चीजों और ड्रामों के अंदर आपको लगा रहा होता है, कोई लाजिम मलजूम जिंदगी के अंदर नहीं, इसको बंद भी किया जा सकता है मुकम्मल। तो चले मुकम्मल बंद ना कर सकें तो कम से कम कम कर दिया जाए। और रात के वक्त मुरगन गजाएं ना खाए और रात को जल्दी सोने की आदत डाल ले तो उसकी कभी नमाज फजर कजा नहीं होगी। तो और उलमा एक चीज और भी फरमाते हैं कि जो एक बहुत बड़ा आमिल है जो आपकी नमाजों को कजा करवाता है वो है खुदा शनासी की कमजोरी, यानी उसको पता ही नहीं है कि अजमत परवरदिगार क्या है और उसके दरबार में हाजिरी के लुत्फ का उसको एहसास ही नहीं। इस तरह गुनाहों की जो लज्जत है ये सहर खेजी की लज्जत को खत्म कर देती है। कभी भी आपको नमाज फजर से पहले उठ हमेशा नींद आएगी, आपको उस वक्त की इबादत के अंदर लुत्फ महसूस नहीं होगा। हाँ वो उस वक्त जरूर है कि जब आप आदत डाल लें रात को जल्दी सोने की और जल्दी उठने की, फिर आपको लज्जत सहर खेजी महसूस होगी। गुनाह जितना कम करेंगे उतना सहर खेजी की लज्जत, नमाज फजर से पहले उठना, रात के वक्त इबादत को अंजाम देना, उसकी लज्जत ज्यादा होगी। तो यही वजह है कि देखिए नमाज में भी लज्जत उस वक्त आएगी और खुशू खुजू उसी वक्त पैदा होगा कि जब गुनाहों से इंसान अपने आप को बचाएगा। यानी मसलन अगर आप खानों से लज्जत निकाल दें, गर्म पानी में जो भिंडियां डाल के उबली हुई आप कितने दिन तक खाएंगी, यानी उसमें ना कोई आप तेल डाल रही हैं ना कोई मसाले डाल रही हैं, कोई भी लज्जत वाली चीज है ही नहीं। उबला हुआ खाना इंसान कब तक खाएगा? जब भी डाइटिंग के जो उसूल बताए गए उसके अंदर एक ये भी है कि आप जो है उसमें एक डाइट का असूल ये भी होता है खाने में से नमक निकाल दीजिए और जो मर्जी है और जितना मर्जी है खाएं। आप खुद देखेंगे आप कहेंगे अरे ये तो बड़ी अच्छी बात है खाने में से नमक निकाल दें। आप एक दफा करके देखें खाने में बिल्कुल नमक ना हो या मसाले बिल्कुल ना डालें और उसके बाद अगर कोई आपको इजाजत भी दे दे तब भी आपका ज्यादा देर खाने को दिल नहीं चाहेगा, यानी उसमें से लज्जत निकाल ली जाए। तो देखिए उसको वो लज्जत आती नहीं, तो लज्जत आती नहीं तो उस वजह से उठने की भी कोशिश नहीं करता नमाज के लिए, उसके नमाज कजा होती। तो जो भी इस अंदाज से होगा तो जब भी रिवायात के अंदर यह कि इसको इतना बड़ा गुनाह और वो चीज की बात समझी गई कि गोया कुफर से भी इसको ताबीर किया गया है। जिसे लोग बहुत आराम के साथ अपनी नमाजों को सोचते हैं कि कजा हो जाए कोई बात नहीं है, ये वजह है कि वसाइल शिया जो शेख फर्रे आमली की लिखी हुई किताब है उसकी 11वीं जिल्द में हमारे छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम उबैद बिन जुरारा रावी हैं, वो कहते हैं कि मैं छठे इमाम के पास आया और कहा कि मौला मुझे गुनाह कबीरा की फहरिस्त बताइए। इमाम ने फरमाया गुनाह कबीरा 7 है। अच्छा भाई एक अलग बहस है, कभी इमाम ने 7 बताए हैं कभी 70 बताए हैं कभी सब हदीसों को मिलाएं तो 100 भी बनते हैं, उसकी अलग अलग वजूहात हैं वो इंशाल्लाह कभी और आएंगी। इमाम ने कहा 7, अल कुफ्र बिल्लाह व कत्लु मोमिन या व अक्ल वालिदैन व अक्ल रिबा व अक्ल माल यतीम जुल्मा वल फिरारो मिन ज़ुहफ व तअर्रुब बादल हिजरा। इमाम ने फरमाया 7 हैं, अल कुफ्र बिल्लाह अल्लाह का इनकार कर देना, कुफ्र इख्तियार करना, मोमिन को कत्ल करना, वालदेन को अजियत पहुंचाना, सूद खाना, यतीम का माल जुल्म करते हुए खाना, मैदान जिहाद से फरार इख्तियार करना और ऐसी जगह जाकर रहना कि जहां पर दीन पर अमल करना मुश्किल और नामुमकिन हो जाए, 7 गुनाह कबीरा। अच्छा रावी हैरान रह गया, उबैद कहा कि मौला अक्लो माल यतीम जुल्मन अकबर इन तरह की सलात, क्या यतीम के माल से एक लिहाज से जो अपने अल्फाज में कहें 54 खाना ज्यादा बड़ा गुना है या नमाज को तर्क करना ज्यादा बड़ा गुना है? इमाम ने फरमाया तरकुस सलात अकबर, नमाज को तर्क करना ज्यादा बड़ा गुना है। रावी ने कहा मौला फिर आपने जो फहरिस्त बताई है इसमें आपने यतीम के माल खाने का तो तस्करा किया है लेकिन नमाज को तर्क करने का कहीं तस्करा नहीं किया। इमाम ने कहा उसका तस्करा तो मैंने सबसे पहले किया, बताओ मैंने सबसे पहले क्या कहा था, अल कुफ्र बिल्लाह। और इमाम ने फरमाया इसमें कोई शक ही नहीं कि नमाज का तर्क करने वाला काफिर है। यानी तर्क करने की बहुत सारी अकसाम, उसमें एक है कि नमाजों को अमूमी तौर पर लापरवाही करते हुए कजा करना, यह भी कुफर का एक दर्जा है। ठीक है वैसे फिकी अहकाम उस पर काफिर के जारी नहीं होते लेकिन इमाम ने ऐसा कि तुमने काफिर भी तो नमाज नहीं पढ़ते, तुमने काफिरों वाला काम किया, तुमने कुफर का एक दर्जा गोया अख्तियार कर लिया अपनी नमाजों को कजा करने के एतबार से। और यही वजह है कि मुस्तदरकुल वसाइल जो मिर्जा हुसैन नूरी की किताब है उसमें जानबूझकर कजा करने का जो गुनाह और इसके जो अजाब बताया गया है कि जानबूझकर हकीर समझ के जो भी नमाज को तर्क करता है, हकीर समझ के हकीरी तो समझ रहा है कि वह नमाजों को इतनी आसानी के साथ रोजाना की बुनियाद पर कजा करता चला जा रहा है, अक्सर औकात में कजा करता है कि कजा करने वाले शख्स को खुदा 15 बलाओं के अंदर मुबतला करता, उसकी उम्र में से बरकत खत्म हो जाती है, उसकी रोजी में से बरकत खत्म हो जाती है, मसलन उसके चेहरे की रौनक जो है वो खत्म हो जाती है, खुदा उसके किसी नेक अमल का सवाब नहीं लिखता है, उसकी कोई दुआएं कबूल नहीं होती, वो जब भी मरेगा जिल्लत के साथ मरेगा, वो जब भी मरेगा भूखा मरेगा, वो जब भी मरेगा प्यासा मरेगा, खुदा फरिश्तों के जरिए शिकंजों में उसको जकड़ देगा और उसकी कब्र के अंदर तंगी की जाएगी, उसकी कब्र को बिल्कुल तारीख कर दिया जाएगा, कयामत में फरिश्ते उसको मुंह के बल जमीन के ऊपर घसीटेंगे, اور اہل محشر اس کا تماشا دیکھیں گے، انتہائی سختی کے ساتھ عالم آخرت میں اس کا محاسبہ کیا جائے گا، خدا اس کے اوپر نظر رحمت نہیں ڈالے گا، اس کی تطہیر نہیں کی جائے گی، اس کو دردناک عذاب دیا جائے گا. 15 اتنے بڑے بڑے نقصانات جو ہے وہ روایت کے اندر بتائے گئے. یعنی جان بوجھ کے انسان اس طرح سے نمازیں قضا کرتا چلا جائے، قضا کرتا ہے، اور نماز فجر میں تو خاص طور پر اس کی احتیاط بہت ضروری ہے کہ یہ دیندار افراد بھی اس کو قضا کرنے لگتے ہیں. پورا اہتمام ہونا چاہیے کہ کوئی وجہ باقی نہ رہ جائے کہ آپ کی نماز فجر جو ہے کسی بھی طور پر قضا ہو. یہی وجہ ہے کہ لوگ آیت اللہ بہجت کے پاس بھی آتے تھے اور کہتے تھے کہ آپ بتائیے کہ ہماری نماز فجر اکثر قضا ہو جاتی کیا کریں. تو آیت اللہ بہجت فرماتے تھے کہ تم دن کی جو نمازیں، دن اور رات کی جو نمازیں ہیں نماز فجر کو چھوڑ کر، تم ان نمازوں کو اول اوقات کے اندر ادا کرنا شروع کر دو، پروردگار عالم تمہیں خود ہی نماز فجر کے وقت بیدار کر دے گا. انسان ایک کوشش یہ بھی کرے کہ نمازوں کو اس کے اول اوقات میں ادا کرے، تو خود بخود یہ اس بات کا لازمہ بن جائے گا، گویا اللہ کی ذمہ داری بن جائے گی کہ وہ نماز فجر کے وقت آپ کو اٹھا دے. اور کتاب جو ایک ہے ہزار و یک نقطہ در بارہ نماز، اس کے اندر باقاعدہ ایک روایت ہے کہ ایک تاجر تھا جو سفر تجارت پہ روانہ ہونے سے پہلے امام کے پاس استخارے کی درخواست لے کر آیا. استخارہ منع آیا کہ نہیں تجارت کے لیے جانا تمہارے لیے نقصان دہ، لیکن وہ اس استخارے کی مخالفت کر کے پھر بھی سفر پر چلا گیا. اچھا اتفاق ایسا ہوا کہ اسے بہت منافع حاصل ہوا، بہت منافع حاصل ہوا، وہ خدمت امام میں دوبارہ آیا اور کہا کہ مولا استخارہ منع ہونے کے باوجود میں گیا تھا اور میں پھر بھی مجھے بہت زیادہ منافع ہوا ہے. امام اس کی بات سن کر مسکرائے اور کہا کہ یاد کرو ایک مرتبہ جب سفر تجارت میں تھکاوٹ کے باعث تم تھک کر سو گئے تھے تو ایک دن کی تمہاری نماز فجر قضا ہو گئی تھی، یاد ہے؟ اس نے کہا مولا یاد ہے، ایک دن ایسا ہوا تو تھا. امام نے فرمایا اگر خدا تجھے دنیا اور جو کچھ دنیا کے اندر پایا جاتا ہے وہ سب بھی دے دے، تب بھی تیری اس قضا نماز کے خسارے کا مزاوہ نہیں کر سکتا. وہ تو کیا سمجھ رہا ہے کہ جو بہت منافع ہوا نماز کو قضا کرنے کی، یعنی اس سفر کے اندر جو منع آیا تھا وہ اتنا بڑا نقصان تجھ کو، یہ جو معمولی سا تو منافع مثلا کما کے آئے، پوری دنیا اور اس دنیا کے اندر جو کچھ ہے وہ بھی تجھے دے دیا جائے تب بھی اس دو رکعت نماز کے نقصان کا مداوع نہیں کر سکتی یہ چیز. تو ہم کتنے نقصانات اپنے روزانہ اس لحاظ سے کرتے ہیں، تو قضا نمازوں کے حوالے سے. اچھا اب ایک چیز اور بھی ہو گئی، وہ کیا ہے؟ وہ یہ ہے کہ جناب شبہات کی آج کل دنیا ہے، شبہات پیدا کی جاتی ہیں اور اپنے گناہوں کی جسٹیفیکیشنز انسان دینے لگا ہے اور ڈھونڈ ڈھانڈ کے اپنے مطلب کی روایتیں بھی لانے لگے ہیں لوگ. مثلا ایک شبہ ہے، اچھا ایک ہم نے ایک دفعہ ایک سوال بھی بنایا تھا مدرسے نے، ایک دلچسپ سوال کہ وہ کون سی واجب نمازیں ہیں جو رسول اللہ نے بھی کبھی نہیں پڑھی، ایک اس کے لحاظ سے کہ وہ عام طور پر واجب نمازوں میں شمار کی جاتی. اس میں ایک تو باپ کی نمازیں جو بڑے بیٹے کے اوپر واجب ہوتی، اچھا اس زمانے میں تو خیر اس کا حکم بھی نہیں آیا تھا نماز کا اور پیغمبر اسلام کے والد انتقال کر گئے تھے، اور لیکن اگر اس لحاظ سے اگر ہم شمار بھی کریں تب بھی بہرحال کہ اگر وہ اس لحاظ سے نماز کا حکم بھی آیا بھی ہوتا تب بھی ان کی کوئی نماز اس لحاظ سے قضا ہونا ممکن نہیں تھا کہ پیغمبر اسلام کے جو والد کا جتنا بڑا مقام تھا کہ درود بھیجی نا حضرت عبداللہ کے اللہ صلی اللہ علیہ وسلم. اور دوسری قضا نماز، قضا نماز بھی واجب ہوتی ہے پیغمبر کی کوئی نماز، تو کیا پیغمبر نے کبھی کوئی نماز قضا کی؟ اچھا اب ایک روایت، بہرحال روایت لوگ ڈھونڈ کر لے کر آئے ہیں اور یہ پیش کرتے ہیں ہماری نماز قضا ہو گئی تو کیا ہوا. دیکھیے اس روایت کے اندر یہ ہے کہ پیغمبر کی بھی نماز قضا ہوئی. تو شیعہ اور سنی منابع دونوں کے اندر یہ روایت موجود ہے. ہمارے جو اہل سنت بھائی ہیں ان کی صحیح مسلم کی دوسری جلد کے اندر یہ روایت ہے، سنن ابی داؤد کے اندر ہے، اور ہماری کتابوں میں اصول کافی کی جلد نمبر 3 کے اندر یہ روایت ہے کہ ایک دن روایت میں ہے کہ اللہ نے ایک دن نماز کے وقت رسول اللہ کو سلا دیا یہاں تک کہ سورج طلوع ہو گیا. اور روایت میں یہ بھی ہے کہ اس وجہ سے ہوا تاکہ اگر کوئی شخص سوتا رہے نماز کے اوقات میں، یعنی جس میں اس کا کوئی قصور نہ ہو، मसलन उसका कजा का कोई इरादा नहीं था, ये मैं अपने अल्फाज में कह रहा हूं, कजा का कोई इरादा नहीं था, बहुत थका हुआ था, बीमार था, किसी वो कहकर सोया था, अलार्म लगाकर सोया था, लेकिन फिर भी आंख नहीं खुली उसकी, नहीं किसी ने उठाया उसको। अब ये शख्स जो उठेगा तो अब ये गुनाहगार नहीं, इसने अपनी से पूरी कोशिश की लेकिन फिर भी नमाज फजर के लिए ये मसलन नहीं उठ सका। तो ये इस वजह से था ताकि लोग उसकी मलामत ना करें कि बताइए ये दीन और ईमान है इसका, किस ये सोता पड़ा रह गया। नहीं, इस वजह से कि सोते हुए शख्स के ऊपर अहकामात शरीयत नहीं लागू होते। मसलन सोते में आप किसी के घर गए, हाथ आपका लगा और एकदम से शीशे का गिलास गिर के टूट गया, ठीक है वो अलग है, बाद में आपको उसका जेमान देना पड़ेगा, यानी उसका आप कंपनसेशन उसकी दे दें उसको या उसको राजी कर लें, लेकिन गुना कोई नहीं कि आपने किसी की चीज, किसी की कोई चीज तोड़ दी हो सोते में कोई भी चीज। तो ये परवरदिगार की तरफ से इस तरह से, तो बहरहाल ये रिवायत लेकर आए लोग। अच्छा, अब इसका थोड़ा सा, क्योंकि आजकल लोग पेश भी करते हैं और जनाब सोशल मीडिया के ऊपर ये चीजें गर्दिश करने लगती हैं और लोग जो है बड़े मसाइल उसके अंदर हो जाते हैं, तो उलमा के इस हदीस के सिलसिले में दो गुरु हैं, क्योंकि नमाज कजा की बात हो रही है और यहां पैगंबर का एक दिफा भी उस लिहाज से हो जाएगा तो उसके भी हमको सवाब मिल जाएगा, फिर उसके बाद नमाजों के कजा करने के जो फिकही अहकाम है वो आपकी खिदमत में बयान हो जाएंगे। कि अब इस सिलसिले में उलमा के दो गुरु हो गए। एक गुरु ये कहता है कि बाज दलाइल की बुनियाद पर इस रिवायत को कबूल नहीं किया जाएगा। पहली बात तो यह कि इसकी सनदी कवी नहीं, इसके रावियों वगैरह का जो सिलसिला है इसके अंदर ज़ौफ पाया जाता है, इसकी सनद कतई नहीं है, इस वजह से इसको कबूल नहीं किया जाएगा। अच्छा, ये भी बात याद रहे कि ये जो हदीस है, रिवायत ये जो आई है, इस पर दो तरह से उलामा ने बहस की, एक तो फिकी लिहाज से भी एक बहस है और एक कलामी बहस भी, यानी एतकाद के एतबार से भी बहस है इसके ऊपर और फिका के एतबार से भी बहसें हैं। एक तो इसकी सनद कवी नहीं, दूसरी बात यह कि यह हदीस दीगर सही उन अहादीस से टकराव रखती है जो इस सिलसिले में आई हैं कि पैगंबर इस्लाम से इसका सदूर मुमकिन नहीं। बहुत सारी इस तरह की रिवायतें हैं, रिवायत के अंदर भी ये चीज आई है कि मासूम ने फरमाया कि तनामो ऐनहु वला यनामो कल्बहु, कि हमारी आंखें तो सोती हैं लेकिन हमारा दिल नहीं सोता है। तो ये कैसे मुमकिन है? बहुत सारी ऐसी रिवायात सही अहादीस से टकराव रखती हैं कि जिससे मुमकिन नहीं है कि उनसे कोई आंखें चाहे सो जाएं लेकिन पैगंबर या मासूमीन के दिल जागते रहते हैं, तो उनसे इस बात का सदूर मुमकिन नहीं है कि उनसे कोई नमाजें इस अंदाज से कजा हो। तीसरी बात यह कि मुकाम इस्मत से मुनाफात रखती हैं, इस वजह से काबिल कबूल नहीं, यानी रसूल खुदा हर किस्म के सहव निसियान से पाक थे और उनका हर अमल उसवा हसना भी है। सहवो निसियान को अगर हम तस्लीम कर लें तो लोग उनको कामिल तस्लीम नहीं करेंगे और नमाज कजा करना भी गोया एक लिहाज से उनका उसवा बन जाएगा। किसी भी वजह से उन्होंने कजा की, बहरहाल कजा तो हुई एक लिहाज से, तो लोगों की निगाह में उनका इज्जत और वकार भी कम हो जाएगा। और कितनी ही रिवायात जैसे कि अभी इससे पहले आपने सुना कि वो मुनाफात और टकराव रखती हैं इससे, तो इस वजह से ये काबिल कबूल नहीं। और अकली तौर पर भी पैगंबर इस्लाम माज अल्लाह सुमा माज अल्लाह नकले कुफुर कुफुर ना वाशिद, बहरहाल अगर कोई छोटी सी भी गलती अगर करें तो ये उनको उनके मुकाम से नीचे ले आएगी जो कि मुमकिन नहीं। तो अगर उनसे भूल चूक का सदूर मुमकिन हुआ तो वो अपने उस कमाल के ऊपर नजर नहीं आएंगे कि जिसपे परवरदिगार ने उनको फाइज किया। तो इस वजह से उलमा के एक बड़े गुरोह ने इन रिवायत को रद्द किया, कहा एक तो इसकी सनद कतई नहीं है और बास ने कहा कि रावियों की गलती की वजह से या रावियों की जालसाजी की वजह से या तकये की वजह से या दूसरी रिवायात से इनके तारुद और टकराव की बिना पर बहरहाल ये रिवायत कबूल नहीं की जाएंगी। अच्छा, फिर एक बहस है उलमा में कि क्या सोते रहना मुकाम इस्मत से मुनाफात रखता है, मुनाफात रखता है, यानी कि अगर कोई रसूल और इमाम वो सोते रह जाए और नमाज उनसे कजा हो जाए तो क्या इस्मत से टकराने वाली बात भी है या नहीं है? क्योंकि बहुत कुछ उलमा ऐसे हैं जो कहते हैं कि अभी आगे चलकर उसकी तफसील आएगी, कहते नहीं इसका इस्मत से ताल्लुक नहीं, सोते भूल सहाब और निसियान अलग चीज है और सोते रह जाना अल्लाह के हुक्म से एक अलग चीज है, वो एक उन उस पर उनकी एक बहस है। लेकिन वो उलमा जिन्होंने इसका सख्ती के साथ रद्द किया इस रिवायत का, उनमें साहिब जवाहिर शेख मोहम्मद हसन साहिब जवाहिरुल कलाम, उन्होंने इसका सख्ती के साथ रद्द किया है। शेख मुर्तजा अंसारी जो साहिब रसाइल कहलाते हैं, उन्होंने इसका रद्द किया है और इस बात को तस्लीम नहीं करते। इसके अलावा जो साहिब हदायक हैं آیت اللہ شیخ یوسف بحرانی صاحب حدائق الناظرہ جن کی بہت مشہور و معروف کتاب ہے انہوں نے رد کیا ہے، آیت اللہ شیخ جواد تبریزی انہوں نے ان روایات کو رد کیا ہے، آیت اللہ محسن الحکیم نے اس کو رد کیا اور باقاعدہ مستمسک العروۃ الوثقیٰ اس کی پانچویں جلد کے اندر اس کا سختی کے ساتھ رد کیا ہے کہ یہ بات ماننے کے قابل نہیں ہے، کیونکہ روایت بہت سی روایتوں میں اس قسم کے جملوں کا بھی ہے اضافہ کہ گویا کہ ایک شیطانی القا تھا۔ تو یہ خود اس بات کی ایک دلیل ہے کہ پیغمبر پر کبھی بھی معصوم کے اوپر شیطان کبھی بھی اس طرح کا غلبہ حاصل نہیں کر سکتا کہ نیند میں ان کو مبتلا کر کے ان سے کوئی نمازیں وغیرہ جو قضا کروا دی۔ اچھا کچھ علماء ایسے ہیں کہ جو یہ کہتے ہیں کہ یہ بہرحال اگر اس کی روایت کی سند معتبر بھی اگر ہم مان لیں تب بھی یہ عصمت سے منافات نہیں رکھتی، دیکھیں صحاب الگ ہے سوتے رہنا الگ ہے۔ اچھا اس جو اس کو مانتے ہیں وہ کیا تعویل اس کی پیش کرتے ہیں، علامہ مجلسی بھی اس روایت کے جو ہے وہ قائل ہیں، شہید اول ہیں، شیخ مفید ہیں، آیت اللہ بہجت نے بھی قبول کیا ہے، لیکن اس کو کہا اس کی تعویل کی، کہا کہ دیکھیے قرآن کی آیت ہے کہ کچھ چاہتے ہی نہیں جب تک خدا نہ چاہے، تو اس کا مطلب یہ ہے کہ اگر اللہ نے ان کو سلا دیا سوتے رہنے دیا تو یہ خدائی حکم کے تحت ہوا، تو یہ ان کی عصمت سے منافات نہیں رکھتا ہے۔ جیسے کہ علماء ایک مثال دیتے ہیں کہ کیا غیر خدا کو سجدہ کرنا جائز ہے، جواب ہے کہ جی نہیں حرام ہے غیر خدا کو سجدہ کرنا، لیکن اگر اللہ خود ہی غیر خدا کو سجدہ کرنے کا حکم آپ کو دے دے تو کیا آپ شیطان کی طرح سسرم اکڑ جائیں گے، نہیں پروردگار میں تو غیر خدا کو سجدہ نہیں کروں گا، اس موقع پر اللہ کے حکم ہی کو سجدہ کیا جائے گا اور جس کو بھی سجدہ کرنے کا حکم پروردگار دے گا اس کو سجدہ کیا جائے گا۔ جیسے کہ کہا جاتا ہے کہ حضرت آدم کو جو فرشتوں کا سجدہ تھا، اچھا کچھ روایت میں یہ بات آئی کہ آدم کو قبلہ قرار دیا تھا لیکن سجدہ اللہ ہی کوئی تھا، آیت اللہ خوئی نے اس کا بھی رد کیا اور کہا کہ اگر یہ صرف اتنی بات ہوتی کہ اس کو آدم کو قبلہ قرار دے کے سجدہ اللہ کو کروایا جاتا تو شیطان کبھی بھی اس سے انکار نہ کرتا، قبلہ ہی تو قرار دینے، کسی پہلے بھی شیطان کسی نہ کسی سمت میں تو سجدہ کرتا ہوگا اللہ کو، اب اللہ کہہ رہا ہے کہ اس سمت میں تم سجدہ کر لو آدم کی طرف رخ کر کے، تو اس کو قبول کرنے میں قباحت نہیں تھی، لیکن وہ سجدہ آدم ہی کو تھا لیکن اللہ کا حکم تھا۔ اب یہ جو فرشتے بھی سارے سجدے کے اندر گر گئے، انہوں نے گویا حکم خدا کے آگے سارے تسلیم خم کیا اور آدم ہی کو سجدہ کیا۔ تو علماء یہ کہتے ہیں کہ اس انداز سے اگر ہم یہ دیکھیں تو یہ اگر خود اللہ ہی نے پیغمبر کو سلا دیا تو اب آپ یہ نہیں کہہ سکتے، اب پیغمبر کا جو سونا بھی وہ اللہ کی مرضی کے ساتھ تھا، تو اس لحاظ سے یہ جو ہے اس میں شمار نہیں ہوگا کہ معاذ اللہ پیغمبر کی عصمت سے منافات نہیں رکھے گا۔ تو آپ نے دیکھا کہ دونوں طرح کے پہلو ہیں۔ اچھا اس میں بہت سے لوگ ان کا بھی لے آتے ہیں کہ پھر یہ جو سورہ یوسف کے اندر حضرت یعقوب اور سارے ان کے 11 بھائیوں کا یوسف کی طرف رخ کر کے سجدے میں گر جانا حضرت یوسف کو کیا سجدہ تھا، اس کے متعلق تو تمام علماء نے یہ بات کہی ہے کہ وہ تمام افراد کا سجدہ شکر تھا۔ یوسف اتنی تمام سختیوں اور اس کے بعد اتنی زیادہ ایک لحاظ سے دنیاوی مصیبتیں اٹھانے کے بعد اس کے بعد وہ بادشاہ بن جائے مصر کے، تو اس لحاظ اتنے بڑے مقام کو دیکھ کر سب شکر کے سجدے کے اندر گر گئے تھے، وہ حضرت یوسف کو سجدہ نہیں تھا۔ تو بہت ساری دیکھیے اس طرح کی چیزیں ہوتی ہیں، تو اس طرح کی چیزیں لوگ لے کر آتے ہیں اور اپنے گناہوں کو چھپانے کے لیے کہ اگر نماز قضا بھی ہو جائے، دیکھیں پیغمبر سے بھی تو قضا ہو گئی تھی معاذ اللہ، تو یہ اس طرح کی مثالیں لانے لگے جبکہ اس کی کوئی نہ کوئی تحقیق ہوتی ہے، نہ اس کے متعلق پتہ ہوتا ہے، نہ علماء کے اقوال نہ ان کی تفاسیر وہ اس سے واقفیت رکھتے ہیں کہ علماء ان کے کیا توجیحات اور تعویلات کی ہیں اور اس پہ سلسلے میں دلائل کیا ہیں، اور اس طرح سے لوگوں کو گمراہ کیا جاتا ہے۔ اچھا اب یہ تو ایک لحاظ سے بات مکمل ہوگی، آپ نے اس کو بھی سن لیا کہ کس انداز سے نمازوں کو قضا کرنے کے اعتبار سے اس کی اہمیت کیا ہے، کتنا بڑا گناہ ہے۔ لیکن مسئلہ اب یہ ہو گیا ہے کہ اگر چاہے بی بی چلیں کچھ نہ کچھ تو باتیں بیان ہو جائیں، اب آ جائیے نمازوں کے قضا کے کچھ احکامات، لیکن مجھے یہ خطرہ محسوس ہو رہا ہے کہ میں اس کو مکمل نہیں کر سکوں گا، پوری نمازیں اہم ترین مسائل ہیں اس کے نمازوں کے قضا کرنے کے، جو قضا نمازیں انسان کی ہوتی ہیں اس کو کس طریقے سے ادا کرے، طریقہ کار کیا ہیں، مسائل اس سلسلے میں کیا ہیں، تو چلیں اگر لیکن اگر قضا نماز کے سلسلے میں کریں گے سوال تو وہ تو ابھی سوال نہ کریں، क्योंकि वो तो तमाम चीजें खुद ही कवर हो जाएंगी। इससे हटकर कोई अगर वैसा सवाल हो तो आप पूछ सकती हैं। अच्छा, उसके अंदर देखिए, उसके अंदर उस रिवायत के अंदर बहुत सारे मसले हैं कि वो क्या नमाज कजा हुई थी या एक उसका वक्त फजीलत खत्म हुआ था, और अगर बिलफर्ज अगर नमाज कजा भी हुई थी तो उस वक्त अमीरुल मोमिनीन ने कुछ रिवायत में कि इशारों के साथ जो है वो नमाज पढ़ ली थी, तो ये बहुत सारे उसके अंदर एहतमालात मुमकिन है। और अगर बिलफर्ज कजा भी हुई थी तो इताअत खुदा के अंदर ही, जैसे कि अभी आपने सुना कि अगर अल्लाह खुद आपसे तकाजा करे, और इमाम और रसूल क्योंकि अल्लाह के अहकाम के ताबे होते हैं, उसके अलावा वो कुछ करते नहीं जब तक कि खुदा की तरफ से इज़्ज़त नहीं होता, तो उस लिहाज से उनके इस अमल को भी इताअत खुदा से ताबीर किया जाएगा। लेकिन इसके अंदर बहुत सारे और पहलू बहुत हैं, ये पूरा इस तरह का है कि पूरी एक आधे पौने घंटे की कोई अगर नशिस्त हो तो उसके तमाम पहलुओं का जायजा लेके, क्योंकि सिलसिले में रिवायात बहुत सारी हैं, मुतअद्दिद हैं, उलमा अहले सुन्नत की भी रिवायात हैं, कुछ इसमें रिवायात के अंदर खुद बहुत तजादात भी पाए जाते हैं, अलग अलग तरह की रिवायतों के अंदर कुछ अलग अलग बात कही गई, फिर उन सबका निचोड़ और नतीजा एक बनाया जाता है, जो इंशाल्लाह कभी तफसीली है, इसको किसी और मौके के लिए रखिए, अभी वक्त कम होने, वरना तो हम ये कजा नमाजों के अहकाम मुकम्मल कर लेते हैं।
जी, अगर किसी खातून का छोटा बच्चा है और लाहिर है नमाज पढ़ रही है, लेकिन ऑब्वियसली वहाँ पे ध्यान उसका जाता है कि वो यहाँ गया वहाँ गया,
जी जी,
तो इस बारे में आप क्या कहते हैं?
देखिए, सबसे पहली बात तो ये है कि ऐसा कोई छोटा बच्चा अगर हो तो अगर देखा जाए तो वाजिब नमाज मुश्किल से 3 मिनट 4 मिनट के अंदर पढ़ ली जाती है। आप कोशिश करेंगे उस वक्त दरवाजा बंद कर लें या किसी और शख्स को 3-4 मिनट के लिए उसके सुपुर्द कर दें, फिर दरवाजे को खोल दें, लेकिन कम से कम उस वक्त अपनी जो वाजिब नमाज है उसको इत्मीनान के साथ पढ़ लें। इतना टाइम हर शख्स को मिल सकता है कि 3 मिनट के लिए बच्चे को माँ से जुदा कर दिया जाए, या वो खुद कर ले, किसी और का इंतजाम कर ले, कोई और ऐसा तरीकेकार हो, तो अपने आप को इस लिहाज से बचाए, कोई ना कोई इंतजाम कर ले। इतना बड़ा फायदा मिल रहा है, मसलन कहा जाए 1 करोड़ रुपए आपको मिलेंगे 3 मिनट को बच्चे को जुदा करना है, तो यकीनन आप कोई ना कोई इंतजाम करके कर ही लेंगे उसका, तो ये नमाज उस 1 करोड़ से कहीं ज्यादा फायदेमंद चीज है, तो कोई ना कोई राय हल इसके अंदर खुद से मैनेज करके निकाली जा सकती
है।
जी जी, असल में रिवायत ये नहीं, मन आना तारिका सलातिन बे लुकमतिन और बेकस्बतिन फकत का अन्नामा कतल सबीना अम्बियाए अव्वलहुम आदम व आखिरहुम अना। पैगंबर की हदीस है कि जिसने किसी बेनमाजी की मदद की, मन आना तारिका सलातिन, बेनमाजी की मदद की, बे लुकमतिन और बेकस्बतिन, ख्वा एक लुकमा खिलाकर मदद की जाए और बेकस्बतिन ये कपड़े पहनाकर मदद की जाए, फकत कानना में कतल सबीना अंबिया, उसने गोया 70 अंबिया के कतल में हिस्सा लिया, जिसमें पहले पैगंबर फरमाते हैं जिसमें अव्वल आदम है और आखिर में मैं हूं, इतने बड़े बड़े अंबिया। अच्छा, अब यहां पर बहस है कि यहां मन आना तारिका सलातिन कि जिसने बेनमाजी की मदद की, तो लोग कहते हैं भाई इसका मतलब ये कि हमारे जो ससुर हैं वो तो नमाज पढ़ते नहीं, उन्होंने अगर पानी मांग लिया हमसे, हमने पानी दे दिया उनको, तो इसका मतलब यह हुआ कि हम तो 70 अंबिया के कत्ल में हिस्सेदार हो गए, या हमने किसी मसलन मासी आती है वो भी नमाज नहीं पढ़ती उसको कपड़े बनाकर दे दिए, तो यहां है एआनत करना। आपने देखा होगा अखबारात के अंदर भी आता है कि फला को जुर्म में और फला को एआनत जुर्म में सजा हुई, जो हेल्प करता है, यानी अगर यहां पर मदद करने से मुराद आम मदद नहीं है कि कोई बेनमाजी उसने कहा पानी पिला दो, आपने पानी पिला दिया तो 70 अंबिया के कत्ल में हिस्सेदार हो गए, बल्कि यहां पर है कि तुमने नमाज को कत्ल किया माशाल्लाह, अब मेरी तरफ से मैं आज की दावत मेरी तरफ से तुमने जो नमाजों को कजा किया, मैं अगर तुमने नमाजें मजीद कजा की तो इस तरह उसकी कुमुक करना, मदद करना, उसकी हिम्मत बनाना कि वो मजीद नमाजें कजा करे, उसको कपड़े बनाकर दिए जा रहे हैं इसी खुशी में कि तुमने नमाजें कजा की, तो यकीनन ये इतना बड़ा गुना बन जाएगा कि 70 अंबिया के कत्ल में हिस्सा हो जाएगा। लेकिन सिर्फ एक नमाज को खुद से वैसे ही कजा करना, ये 70 अंबिया कतल ये वाली रिवायत नहीं है, वो तारीख सलात की इयानत करने के सिलसिले में जो मैंने अभी पेश की। जी जी ठीक है, ये ठीक है, क्योंकि आपको पता है कि अगर मैंने इस तरह से काउंट नहीं किया तो मैं नमाज में गड़बड़ा जाऊंगी और पूरी नमाजी मेरी मुतासिर हो जाएगी, तो ये उसके मुकाबले में बहुत कम है। तो इस लिहाज से काउंट भी किया जा सकता है और ये खुशू खुजू के मनाफी नहीं, ये तो नमाज में, बल्कि आपने ऐसे इंतजाम किया है कि आप भूलने ना पाए, तो ये खुशू के मुनाफी नहीं है कि आप हाथ में कोई काउंटर चीज, कोई काउंटर तस्बी, या मसलन आजकल जो डिजिटल काउंटर आता है वो कोई आपने हाथ में लेके और उसको आप कर लें, तो ये उसके मुनाफी नहीं। नमाज में मसलन कोई किताब उठाकर पढ़ना, उसके हुरूफ के ऊपर निगाह डालते हुए उसको पढ़ना, ये नमाज में कराहियत को पैदा करता है, यानी न सवाब नमाज कम हो जाता है, नमाज सही रहती है। याद रख लें कि जब भी नमाज में किसी अमल का मकरूह होना शुमार किया जाता हो इबादत के अंदर, तो उसके मायने होते हैं सवाब में कमी होना, यानी सवाब में कमी हो जाएगी। जैसे कि हालत निजासत में औरत का कुरानी आयात की तिलावत करना, आयत सिजदा तो नहीं पढ़ सकती, लेकिन आम जो कुरान की आयात की अगर तिलावत कर रही है, तो ऐसा नहीं कि उसे बिल्कुल जीरो सवाब मिलेगा अगर इसने किया, नहीं, इसको सवाब मिलेगा लेकिन गैर हाइज की निस्बत कम मिलेगा, यानी जो निजासत की हालत में ना हो और पाक हालत के अंदर हो उसके सवाब की निस्बत इसका सवाब कम है। हाँ, अब इसके अंदर असल में अमर बिल मारूफ और नहीं अनिल मुनकर के बहुत सारे मसले हैं, क्योंकि अब वो आप लोगों ने अब तक नहीं पढ़े पढ़े तो तकरीबन चार या पांच कुछ शर्तें ऐसी हैं कि जिससे अमर बिल मारूफ वाजिब होता है अगर वो शर्तें पूरी हो जाएं। वो इतनी तफसीली हैं, इल्म होना चाहिए और एहतमाल तासीर होना चाहिए और अदम मफसदा होना चाहिए और इसरार नहीं होना चाहिए और उजर माजूरियत ना होना चाहिए, ये पांच शर्तें हैं उसकी जो बड़ी दकीक हैं। तो इंसान जब भी किसी को अमरे बिलमारूफ करे तो उनको उसको मसाइल पता होने चाहिए, कब मुझ पर वाजिब है अमरे बिलमारूफ करना और कब मुस्तहब है मुझ पर। तो पहले तो उन शर्तों को दिमाग में लाना होता है कि क्या मुझ पर वाजिब हुआ या वाजिब नहीं हुआ। लेकिन अब फिर जब आपने फैसला कर लिया कि हाँ मुझ पर वाजिब है अमरे बिलमारूफ करना क्योंकि ये सब शर्तें पूरी हो रही, फिर उसके बाद उसको करने के चार तरीके हैं जिन पर मरहलेवार अमल किया जाता है। मरहला नंबर एक, फिर ये कारामद नहीं है तो मरहला नंबर दो, आपके ख्याल में वो भी कारामद नहीं होगा तो फिर मरहला नंबर तीन और चार, इस तरह से बात आगे बढ़ती जी। इसके ऊपर गुनाहों से माशरे को गुनाहों से कैसे बचाएं, अमर बिलमारूफ और नहीं अनिल मुनकर के हवाले से उसके जितने भी फिकही मसाइल हैं यूट्यूब और वीमियो चैनल वगैरह के ऊपर एक दर्स भी मौजूद है इस सिलसिले जी। हाँ ठीक है, कोई हर्ज नहीं, अगर देख आपको याद नहीं है तो आप कोशिश कर लें कुछ अरसे में याद कर लें, नहीं अगर याद होता तो देखकर पढ़ना सवाब को थोड़ा कम कर देगा लेकिन सवाब खत्म नहीं करेगा, जिससे पहले मैंने कहा तो कोई बात नहीं, आप देखकर पढ़ लें सवाब कुछ कम हो जाएगा। मसलन सवाब अगर आप देख के ना पढ़ती जुबानी पढ़ती तो सवाब मिलता मसलन 100 और देख के पढ़ने से आपको सवाब मिल रहा है 70-60, तो ऐसा नहीं कि बिल्कुल नहीं मिल रहा, मिल रहा है लेकिन कम मिल रहा है, तो पढ़ती जब तक याद ना हो देख के पढ़ सकते हैं। नमाज मकरूह हो जाती है अगर जानदार की तस्वीर अगर लगी हुई हो। अच्छा, इसमें फुकहा में इख्तलाफ है कि सामने लगी हो या पीछे लगी हो। आयतुल्ला सिस्तानी फरमाते हैं उसके अतराफ में कहीं भी जानदार की तस्वीर, खासतौर पर चेहरे की तस्वीर अगर है तो उससे नमाज मकरूह होती है। और अगर आयतुल्ला खामनेई फरमाते हैं कि सामने सिर्फ मकरूह है लेकिन दाएं बाएं या पीछे अगर हो तो मकरूह नहीं, दोनों। अब हर मुज्तहिद का अपना फतवा है, अब जिसकी तकलीद में उसके मुताबिक अमल करें जी। अक्सर उलामा ने चेहरे पर दुआए कुनूत में हाथ फेरने को मकरूह करार दिया जी। जी हाँ, नमाज शब में खासतौर पर जो आखिरी रकत है उसमें उसके कुनूत में मोमिनीन के लिए दुआ करना, वो जिंदा मोमिनीन के लिए भी की जा सकती है, मरहूम मोमिनीन के लिए भी की जा सकती है और जिंदा और मुर्दा को मिलाकर भी की जा सकती। अच्छा, ये भी जरूरी नहीं कि अब दुआ करें तो ही वो नमाज शुमार हो, अब चाहें तो पूरी दुआ को छोड़ भी सकते हैं, यानी बिल्कुल नमाज वतर जो आखिरी नमाज रकत है उसमें सिर्फ आप अलहम का सूरा पढ़े, रुकू सिजदा तशहुद सलाम नमाज खत्म, تب بھی نماز ہو جائے گی. اور 40 مومنین, اچھا ضروری نہیں کہ 40 مومنین کے نام ہی لیے جائیں, 100 کے بھی لے سکتے ہیں, 200 کے بھی لے سکتے ہیں, اور 40 سے کم بھی لے سکتے ہیں. زیادہ نام نہیں یاد آ رہے, 10 پہ اکتفا کر لیں, 5 پہ اکتفا کر لیں, ایک دو نام یاد ہے اس پہ اکتفا کر لیں. آواز نہیں آئی مجھے. جی ہاں, یہ بھی پڑھ سکتے ہیں. اچھا, اتنی زیادہ ورائٹی ہے دعاؤں کی, وہ تو واجب نماز کے قنوت کے اندر بھی اتنی ورائٹی ہے, تو آپ مستحب نمازوں کے قنوت میں بھی جتنی چاہیں دعائیں, جس طرح سے چاہیں دعائیں, سب پڑھ سکتی ہیں. حتیٰ کہ اردو میں بھی پڑھ سکتی ہیں, عربی کی جتنی دعائیں ہیں وہ بھی پڑھ سکتی ہیں. آئینے کے, جی آئینے کے سامنے جس کے اندر انسانی عکس ابھر رہا ہے, اس وہاں پر بھی نماز پڑھنا مکروہ ہے. ہاں, آئینہ صرف موجود ہے لیکن جاندار ایسی اس کی سمت میں رکھا ہوا ہے کہ اس میں کسی جاندار کا عکس ابھر نہیں رہا ہے, تو پھر مکروہ نہیں. جی جی ہاں, دیکھیے وہ تو آپ کو جیسے کہ یا تو آپ اس کی پہلے سے ورکنگ کر کے جائیں اور آپ دیکھ کے جائیں کہ کہاں کہاں سے مثلا جہاز گزرے گا اور وہاں اوقات نماز کیا ہیں. اور ایسا نہیں ہے, میں نے کچھ ایسے افراد دیکھے ہیں جو باقاعدہ پوری ورکنگ کر کے جاتے ہیں ان کے پاس کہ جہاز یہاں سے یہاں تک جائے گا, یا مثلا بہت سی عرب ایئر لائن ایسی ہیں جن کے اسکرین پہ پوری ڈیسٹینیشن اور وہ جہاں جہاں سے گزر رہا ہوتا ہے وہ ساری چیزیں مینشن ہو رہی ہوتی ہیں, حتیٰ کہ قبلے کی سمت وغیرہ بھی بتائی جا رہی ہوتی ہے. تو اگر اس طرح کا کوئی معاملہ ہے, اور عام طور پر مقامات مقدسہ کی طرف جو جاتے ہیں وہ عام طور پر مسلم ممالک کی ایئر لائنس ہوتی ہیں, اس میں عام طور پر اسی سہولت ہوتی ہے, تو قبلے کے لحاظ سے بھی پتہ چلتا ہے, اور دوسرا ہے اوقات نماز کے لحاظ سے بھی. اچھا, پھر دوسرا ہے کہ بہت ہی آپ کو کوشش کر کے ونڈو وغیرہ سے بار بار دیکھنا پڑے گا آپ کو کہ نماز فجر کا وقت آیا ہے نہیں آیا. ایک خاص قسم کی ایک روشنی سی ابھرتی ہے, اس میں بھی تھوڑا احتیاط کرنے. بعض اوقات تو صبح کاذب کی روشنی ہوتی ہے, صبح کاذب ہلکی سی روشنی ہوتی ہے جو معدوم ہو جاتی ہے, یعنی پھر تاریکی چھا جاتی ہے, اور اس کے تقریباً 10 منٹ بعد دوبارہ سے وہ روشنی نمودار ہوتی ہے, اور وہ بڑھتے 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 یہاں تک کہ سورج نکل آتا ہے. تو آپ کو جی ہاں, اب وہ دوسری والی جو روشنی ہوتی ہے اس وہ جب بڑھنا شروع ہو اور سورج نکلنے سے پہلے تک کا جو ٹائم ہے اس کے اندر آپ کو نماز پڑھنی ہوتی ہے, لیکن اس میں ذرا جلدی دکھانی چاہیے. ایکسپیرینس یہ ہے کہ بہت ہی جلدی وہ ٹائم نکل جاتا ہے اور اچانک سے سورج نمودار ہو جاتا ہے. تو بعض اوقات یہ بھی ہو سکتا ہے کہ آپ کو فجر کی نماز دو دفعہ بھی جہاز میں پڑھنی پڑ جائے, کیونکہ بعض اوقات سمجھ میں نہیں آ رہا ہوتا کہ جو پہلی والی روشنی تھی کہیں اس فجر کاذب کی تو نہیں تھی. آپ کو شک ہونے لگتا ہے, تو بعض اوقات احتیاطاً دو نمازیں بھی پڑھ لی جاتی ہیں. تو وہ خود سے آپ کو شیشے میں ونڈو سے دیکھتے ہوئے آپ کو اندازہ کرنا پڑے گا کہ نماز فجر, اور پہلے سے ورکنگ کر کے جائیں تو بہت ہی اچھا ہے. انٹرنیٹ وغیرہ سے ان جگہ کے جو فجر کے ٹائمنگس ہیں وہ سرچ کر کے جائیں, اور اپنی گھڑی کو جہاں سے وہ گزر رہا ہوتا ہے جہاز, یا جن ممالک وغیرہ سے, تو اس کے ٹائم ڈفرینس وغیرہ کو بھی دیکھتے ہوئے آپ کو کیلکولیٹ کرنا پڑے گا. تھوڑا سا ٹرکی اور ویسا معاملہ ہوتا ہے, یہ اتنا آسان نہیں, لیکن تھوڑی سی کوشش سے انسان اپنی نماز فجر کو بچا سکتا ہے. یہ ابھی آنے والا ہے, نماز قضا کے جو احکامات ہیں اس میں مستحب نمازوں میں خاص طور پر نماز شب کے اندر ہم قضا پڑھ سکتے ہیں. یعنی ایک بڑا ایک تفصیلی اور دلچسپ ایک موضوع تھا جو کہ اگلی نشست میں خود ہی آ جائے گا. تو بہرحال یہاں تک گفتگو ہماری رکتی ہے, انشاءاللہ اگلی نشست میں نماز قضا کے احکام اور آگے اس سے گفتگو جاری رہے گی. وصلی اللہ علی محمد و آلہ الطیبین الطاہرین.
برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطاهرين.